अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेको जानकी गाउँपालिकामा आर्थिक अनियमितता, कागज पत्र अख्तियारको नियन्त्रणमा छानबिन सुरु।
बाँकेको हुलाकी सडकमा विवाद, उजुरी गर्ने तयारी, पानी निकास बनाउन दबाव, रोल्पा बस पार्कलाई हरियाली पार्क बनाउन टुडी खेल बनाइदे।
धानको तुलसीपुर नगरपालिकाद्वारा सुत्केरीलाई 5,000 भत्ता दिने निर्णय, बाजुरामा जनप्रतिनिधिद्वारा ऋण प्रदान गरिने।
र कर्णाली प्राविधिक शिक्षालयमा अनुदान रकम नदिँदा छात्रवृत्तिका विद्यार्थी मर्कामा दैलेख राउटी, दशैं खर्च जुटाउँदै।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
ह्युन्डे फेस्टिभ डिलाइट 2074 यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
पश्चिम डायरीको सुरुमा बाँकी जिल्लाको जानकी गाउँपालिकामा आर्थिक अनियमितताको खबर रहेको छ। बाँकीको जानकी गाउँपालिकाभित्र भ्रष्टाचार भएको तथ्य सहित उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। आयोगको कोहलपुर स्थित सम्पर्क कार्यालयले गाउँपालिकाको विभिन्न कागजात नियन्त्रणमा लिएर छानबिनको काम थालेको हो। गाउँपालिकाले विभिन्न थरीको सामान खरिद तथा घर भाडा भुक्तानी लगायत विविध खर्चमा भ्रष्टाचार गरेको प्रमाणित कागजात सहित स्थानीय बासिन्दाले भदौ 27 गते छानबिन गरी आवश्यक कारवाही गर्न अख्तियारमा निवेदन दिएका थिए। अख्तियार टोली कार्यालयमै पुगेर गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको, स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि कार्यालय व्यवस्थापनका लागि भन्दै सरकारले जानकी गाउँपालिकालाई 1 करोड रुपियाँ बजेट उपलब्ध गराएको थियो। गत चैत्र महिनातिर पठाएको उक्त बजेटबाट सामान खरिदमा बजार मूल्यभन्दा अत्याधिक बढी र घर भाडा इन्धन लगायत खर्चमा चलन चल्तीको भन्दा धेरै भुक्तानी गरी गाउँपालिकाका कार्यकारी अधिकृत प्रित्त भक्त गिरी र स्टोर किपर गुमान सिंह न्युपानेको मिलोमतोमा संस्थागत भ्रष्टाचार भएको हो। सोही बजेटमा उनीहरूले असार मसान्तसम्मको सम्पूर्ण खर्च समेत मिलाएका थिए। गाउँपालिका कार्यालयले खरिद गरेका सामानमध्ये केही सामानको मूल्य कल्पना गरिएको भन्दा धेरै राखिएको छ। गाउँपालिकाले 3 थान ग्यास सिलिन्डरको मूल्य 35,400 रुपियाँ देखाएको छ। यसमा प्रति सिलिन्डर ग्यासको मूल्य 11,008 राखिएको छ, जबकि बजारमा उपभोक्ताले ग्यास प्रति सिलिन्डर 4,000 रुपियाँमा पाउँछन्। यस्तै डेल कम्पनीको 2 थान i7 ल्यापटपलाई 1,19,300 का दरले कुल 2,38,579 रुपियाँमा खरिद गरेको देखाइएको छ। यता अख्तियारले कागजात नियन्त्रणमा लिएपछि गाउँपालिका अध्यक्ष रामनिवास यादवले सत्य तथ्य छानबिन गरी दोषी प्रमाणित भएमा जोसुकैलाई पनि कारवाही गर्नुपर्ने बताउनु भएको छ। आजको सद्भावमा खबर छापिएको छ।
बाँके राप्तीपारी क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा बाढीका कारण विभिन्न स्थानमा क्षति भएको बताउँदै स्थानीयहरूले सो ठाउँमा पुल निर्माणको माग गरेका छन्। नेपालगञ्जदेखि कटकुया स्थित सुइयासम्म जोड्ने हुलाकी राजमार्ग 44.6 किलोमिटर मध्ये हाल फतेपुरको सोनपुरदेखि कटकुयासम्मको माटो पटान, कलभर निर्माण र ग्राभेलको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। बिहिबार हुलाकी राजमार्ग आयोजनामा बाँकी गङ्गापुरका बासिन्दा उमेश विष्टले सूचनाको निवेदन दर्ता गर्दै सडकको इस्टिमेट माग गरेपछि विवादित विषय बाहिर आएको हो। जङ्गली खोलाहरूबाट कारण कटान भएको स्थानमा सडकमा सामान्य हिउँ पाइप हाल्ने मात्र काम भएको प्रतिस्थानीयहरूले आपत्ति जनाएका छन्। पानी निकास बनाउन दबाब र उजुरी गर्ने तयारी गरिरहेका छन् र हुलाकी सडकमा विवादसहितको खबर दैनिक नेपालगञ्जको पहिलो पृष्ठमा प्रकाशित छ।
रोल्पा नगरपालिकाको पहलबा सदरमुकामस्थित टुडीखेललाई पार्क बनाउने योजना अघि सारिएको छ। हालसम्म टुडीखेललाई बस पार्कका रूपमा प्रयोग गरिँदै आएकोमा स्थानीय मागलाई हरियाली बनाउने हिसाबले टुडीखेलको स्वरूप फेर्न थालिएको हो। नगर प्रमुख पूर्ण केसीले टुडीखेललाई फोहोरबाट र बजारको सुन्दरतालाई जोगाउन पार्क बनाउन अवधारणा अघि सारिएको बताउनुभयो। एक महिनाभित्र सानो खेल मैदानसहितको पार्क बनाउन अभियानमा जुटेका छौँ। यसका लागि कति खर्च लाग्ने भन्ने बारेमा निर्क्योल नभएको उहाँले बताउनुभयो। पार्कभित्र कुनै पनि गाडी लैजान रोक लगाइने उहाँले बताउनुभयो। टुडीखेललाई पार्क बनाउने भएपछि अब दुईवटै बस पार्कमा पार्किङ गर्नुपर्ने निर्णय गरिएको छ। यसअघि रेउघा र सोलाबाङमा अलग अलग बस पार्क निर्माण गरिएको छ। आजको कान्तिपुरमा काशीराम डाङ्गीले खबर लेख्नु भएको छ।
बाजुरामा अधिकार सम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि गौमूल गाउँपालिकाको गाउँसभाले विभिन्न आकर्षक निर्णय गर्दै चालु वर्षको बजेट विनियोजन गरेको छ। स्वरोजगारका अवसर वृद्धि गर्न शैक्षिक प्रमाणपत्रका आधारमा बेरोजगार युवालाई ऋण दिने गाउँसभाको निर्णय छ। हरेक परिवारलाई एक हल गोरु र दुनु भैँसी अनिवार्य गरिएको छ। यसअघिका विभिन्न सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा बेरोजगारलाई ऋण उपलब्ध गराउने विषय भाषणमै सीमित रहेकोमा गौमूल्यले यसका लागि बजेट छुट्याएको हो। अर्जुन शाहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यता दाङ तुल्सीपुर उपमहानगरपालिकाले सुत्केरीलाई 5,000 रुपियाँ भत्ता दिने निर्णय गरेको छ। मातृ शिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि 2074 पारित गरी असोज 1 गतेदेखि भत्ता वितरण सुरु गर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो। मातृ मृत्युदर कम गर्न र बालबालिकालाई पोसिलो खानेकुरा उपलब्ध गराउन सरकारी अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने निर्णय गरेको उहाँले बताउनुभयो। साउन 1 गते यता सुत्केरी भएका सम्पूर्ण महिलाहरूलाई कार्यालयमा उपस्थित भई भत्ता लिन उपमहानगरपालिकाले सबैलाई आग्रह समेत गरेको खबर कान्तिपुरमा छापिएको छ।
कर्णाली प्राविधिक शिक्षालयमा अनुदान रकम नदिँदा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन्। जुम्लाका साबिक गाविसले आर्थिक वर्ष 2066-67 डिप्लोमा तहको निर्माण संकायको पढाइ सुरु गर्नका लागि शिक्षालयमा 2,00,000 अनुदान दिने गरी एक प्राविधिक पढाउने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
दैलेख पानी पोखरीमा बस्दै आएका राउटे नारायण शाहीसहित 7 जनाको टोली दसैँ खर्च जुटाउन मुगु पुगेको छ। राउटेहरूको त्यहाँका स्थानीय तह र अन्य सरकारी तथा गैर सरकारी कार्यालयमा पुगेर चन्दा सङ्कलन गरिरहेका छन्। उनीहरूले करिब 1 साता हिँडेर मुगु पुगेका हुन्। मुगुमा 1,00,000 बढी रकम उठाउने लक्ष्यसहित आएको शाहीको भनाइ छ। उहाँका अनुसार बुधबार सम्माज करिब 40,000 रकम उठेको छ। शाहीका अनुसार हुम्ला कालीकोट लगायत जिल्लामा उहाँका साथीहरू दसैँका लागि रकम सङ्कलन गर्न पुगेका छन्। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन 2029 5औँ संशोधनले समेटेको खाद्य अधिकार
अब यो माझी बोटे मुसर चेपाङ राउटे भनकरिया र अल्पसङ्ख्यक जातिहरू जुन एउटा प्राकृतिक स्रोतसँग प्राकृतिक स्रोतको निर्भरतामा बाँच्ने व्यक्तिहरूको लागि अहिलेको ऐनले राष्ट्रिय निकुञ्जको ऐनले संशोधित ऐनले सम्बोधन गरेका छ। त्यस कारण अब यसले समस्या समाधान गर्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हाड जोर्नी तथा नसा रोग एकुपंचर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363 भर्ना खुल्यो भर्ना खुल्यो विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज, बाँकी। सम्पर्क नम्बर 081-5795 र 521-75। दसैंको शुभ उपलक्ष्यमा सञ्जित ज्वेलर्स र टिसा ज्वेल्स एन्ड डायमन्ड्सको सहकार्यमा एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम हुन गइरहेको हुँदा यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। मिति यही असोज 1, 2 र 3 गते एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम भरि प्रत्येक टिसाको हरेक 1,00,000 र 100,000 माथिका हिराका गहनाहरूको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउन चाहन्छौँ। अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-5123-128।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मध्यवर्ती क्षेत्रका नागरिकहरूको पुर्ख्यौली पेसा संरक्षण हुन सकेको छैन। त्यस क्षेत्रका नागरिकहरूले प्रयोग गर्दै आएको जीविकोपार्जनको माध्यमलाई उपयोग गर्न पाउने कुरा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन 2029 को 5 संशोधन ऐनले समेटे तापनि नियमावली बनिसकेको अवस्था छैन। यस विषयमा थप कुराकानी गर्दै व्यवस्थापिका संसद अन्तर्गत वातावरण संरक्षण समितिले गरेको सहयोग एवं समितिका उपसभापति सांसद रामराज स्याङतान।
खोलामा आधारित रहेर, माछामा आधारित जीवन निर्वाह गर्ने, जङ्गलको सागसब्जी कन्दमूलसँग आधारित रहेर जीवन निर्वाह गर्ने, सोना बालुवा चालेर सोनमा आधारित रहेर सोनाहरू आत्मनिर्भर गर्ने, अब यो माझी, बोटे, मुसर, अब चेपाङ, राउटे, भनकरिया र अल्पसङ्ख्यक जातिहरू जुन एउटा प्राकृतिक स्रोतसँग प्राकृतिक स्रोतको निर्भरतामा बाँच्ने व्यक्तिहरूको लागि अहिलेको ऐनले, राष्ट्रिय निकुञ्जको ऐनले, संशोधित ऐनले सम्बोधन गरेका छ। त्यस कारण अब यसले समस्या समाधान गर्छ।
अब वन्यजन्तुले चाहिँ स्थानीय बासिन्दाको बाली नाली नोक्सान पार्ने, अब धनधनको क्षति पुर्याउने गरेका छन्। अब यस्ता पीडित व्यक्तिहरूलाई चाहिँ राहत र क्षतिपूर्तिको कस्तो व्यवस्था रहेको छ?
नियमावली बन्नु बाँकी छ। जुन तपाईँले भनेको कुरा चाहिँ एकदम चाहिँ अब अहिले यो राहतको विषयमा र क्षतिपूर्तिको विषयमा, बाली नालीको धनजनको क्षति विषय, धनजनको क्षतिपूर्ति विषयमा क्षेत्रीय उसमा धनको व्यक्ति मानवताको क्षतिको विषयमा अहिले एकदम राम्रो उत्तम निर्णय गरेका छन्। जुन सरकारले तपाईँको चाहिँ मानवीय क्षति, वन्यजन्तुबाट आक्रमण भएर मानवीय क्षति भयो भने 10,00,000 रुपियाँ दिने, जुन त्यो चाहिँ के हो त भने क्षेत्रीय डाइरेक्टर, क्षेत्रीय वन कार्यालयबाट दिने भन्ने खालको कुरालाई, त्यो अलिक झन्झटियो भएको हुनाले छिटो उपलब्ध गराउनलाई सम्बन्धित निकुञ्जको कार्यालयहरूमा, सम्बन्धित वनको कार्यालयहरूमा राखिदियो भने छिटो छरी ढङ्गले हुन्छ। त्यो 10,00,000 रुपियाँ उसले प्राप्त गर्छन्, त्यो ठुलो धनराशि हो अहिले। र अर्को मानवीय क्षतिको विषयमा यो भयो भने बाली नालीको र घरगोडको क्षति जुन छ त्यसको विषयमा चाहिँ पञ्चाङ्कृत मूल्यको आधारमा भुक्तानी दिने भनेको छ। कति दिने त अधिकतम कति दिने, न्यूनतम कति दिने, त्यसको विषयमा एउटा नर्म्स बनाउनुपर्छ भनेर भनिरहेको छौँ। त्यो नर्म्स बनायो भने त्यो पनि सजिलै ढङ्गले तपाईँ पाउने क्षतिपूर्ति दिने व्यवस्था छ, तर त्यो नर्म्स बनिरहेको अवस्था छैन। 1 बिघाको नोक्सान भयो भने कति दिने, 5 कट्ठाको नोक्सान भयो भने कति दिने, 1 कट्ठाको नोक्सान भयो भने कति दिने, हो यसको एउटा आधार बनाउनुपर्छ। र अहिलेको नियमावलीमा अथवा कार्यविधिमा आधार बनाएर दियो भने यो पनि सहज हुन्छ भन्ने लाग्छ।
अब वन्यजन्तुको संरक्षण गर्दै गर्दा परम्परागत पेसा व्यवसायमा परेको असर हटाउन के गर्नु पर्ला जस्तो लाग्छ?
होइन, वन्यजन्तुको संरक्षण गर्दै गर्दाखेरि परम्परागत रूपमा भएको असरलाई, तपाईँको चाहिँ असरलाई संरक्षण, वन्यजन्तु संरक्षण गर्दा परम्परागत रूपमा कुनै असर हुँदैन, किनभने तपाईँको चाहिँ वन्यजन्तुहरूको संरक्षण गर्दाखेरि प्राय, किनभने अब एउटा कुरा चाहिँ गैँडाले खाने ढट्टी भन्छन्, हेर्नुहोस् ढट्टी भन्छन्, गैँडाले खाने ढट्टी, भालुले खाने थाकल भन्छ। अब त्यो थाकल चाहिँ किनभने त्यो मान्छेको त्यो परम्परागत रूप पेसा होइन, पेसा परम्परागत रूप भनेको पेसा अब जस्तै अब माछा तपाईँले भन्नुभयो एउटा माछा चाहिँ परम्परागत रूपमा पेसा हो त्यो। अब त्यो पेसा अब त्यो पेसा गर्ने मान्छेले माछा मार्दै जाँदाखेरि चाहिँ माछा भएन भने घडियाली गोइला समस्या पर्ने भयो। संरक्षण भएपछि त्यो माछा जालले मार्न सकिँदैन सकिँदैन, उसको जीवन निर्वाह पनि चल्ने भयो। त्यो माछासँग आधारित भएर बाँच्ने प्राकृतिक जुन चिज छ, घडियाली गोइ लगायतका प्राकृतिक चिज छ, त्यो दुर्लभ चिज पनि बाँच्ने हो। यसले मानवता पनि बच्छ, दुर्लभ चिज पनि बच्छ। हाम्रो परम्परागत पेसालाई नष्ट गर्न दिँदैनौँ। जसले नष्ट गर्छ त्यसलाई कारवाही हुनुपर्छ भनेर उहाँहरूले आवाज बुलन्द गर्यो भने यो परम्परागत पेसा पनि बच्छ र त्योभित्र रहेको जैव विविधता पनि बच्छ।
यो मानव समुदाय र यो वन्य जन्तु बिच भएको जुन द्वन्द्व छ, यो द्वन्द्व न्यूनीकरण गर्नलाई चाहिँ के गर्न सकिन्छ?
होइन, यो मानव र वन्यजन्तु बिच द्वन्द्व त द्वन्द्व यस्तै हो, त्यसपछि त नीतिगत द्वन्द्वहरू त कम हुँदै जान्छ। अघि मैले जुन पोइन्टको अघि तपाईँले सोधेको जुन पोइन्टको कुराहरू छन्, यो रूपमा वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्नलाई, स्थायी रूपमा द्वन्द्व न्यूनीकरण गर्नको लागि चाहिँ नेपालका भूस्वामित्वहरू अथवा नेपालका चाहिँ जुन प्रति जमिनहरू, प्रति बगर भएका जमिनहरू र यो चाहिँ एउटा करिडोर, वन्यजन्तु करिडोरहरूमा, करिडोरको बिचमा परेको मानवताको जुन बस्तीहरू छ त्यो बस्तीहरूलाई बाहिर निकाल्नुपर्छ र वन्यजन्तुहरूको हिँड्ने बाटोलाई चाहिँ हामीले खुल्ला गर्नुपर्छ। जस्तै अब चाहिँ झापाको बाहुन डाङ्गीबाट हिँडेको हात्ती सुक्ला फाँटासम्म आउन सक्ने खालको वातावरण कहिले बनाउन सक्छ हामीले? अब त्यो त ध्यान जानु पऱ्यो। हाम्रो झापाको बाहुन डाङ्गीबाट हिँडेको हात्तीलाई सुक्ला फाँटासम्म कुनै मानवीयसँग चाहिँ टच नहुने तरिकाले जङ्गलै जङ्गल आउने वातावरण बनायो भनेदेखि त स्थायी द्वन्द्व न्यूनीकरण हुने भयो।
व्यवस्थापिका संसद अन्तर्गत वातावरण संरक्षण समितिका उपसभापति सांसद रामराज स्याङतान र कमला हमाल। अब अर्को सन्दर्भ, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा फुटपाथ सहितका सडक बनाउन 15 सडक छनौट गरिएका छन्। यी सडक 14 मिटरदेखि 30 मिटरसम्म फ्राकिला बन्नेछन्। धनगढी उपमहानगरपालिका सहितका 7 नम्बर प्रदेशको धनगढी लगायतका 4 शहरमा क्षेत्रीय शहरी विकास आयोजना लागू हुनेछ। दिलबहादुर छत्यानले नागरिक पश्चिम मेलीमा खबर लेख्नु भएको छ।
नेकपा एमाले बाँके निकुञ्जसँग जोडिएका बस्तीको जीविकोपार्जनसँग जोडिएका सवालमा निकुञ्ज प्रशासनको ध्यान आकर्षण गराएको छ। एमाले राप्ती सोनारी गाउँपालिका संगठन कमिटीले हिजो बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न 5 बुन्दे ध्यान आकर्षण पत्र गराएको हो। एमालेका राप्ती सोनारी इन्चार्ज सूर्य ढकालले बुझाएको ज्ञापन पत्रमा निकुञ्जसँग जोडिएका मध्यवर्तीका बासिन्दालाई जीविकोपार्जनमा जङ्गलको निर्भरता हटाउन दिगो जीविकोपार्जनका कार्यक्रम ल्याउन माग गरिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
कैलालीमा केही वर्ष अघिदेखि फस्टाएको गैरकानुनी मिटर ब्याज धन्दामा कमी आएको छ। मिटर ब्याजमा संलग्नलाई प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेपछि संगठित आर्थिक अपराधको रूपमा मौलाएको यो धन्दामा कमी आएको हो। प्रहरी कारवाहीले धनगढी टिकापुर लगायतका शहरमा सक्रिय मिटर ब्याज धन्दाका कारोबारी निरुत्साहित बनेका छन्। पश्चिम टुडेमा खबर छ।
प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार रामगोपाल वैश्य अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ। नेपालगञ्जका वरिष्ठ पत्रकार वैश्यलाई प्रोस्टेट क्यान्सरबाट पीडित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। हिजो नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले अस्पताल पुगेर पत्रकार वैश्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो। उहाँले उपचारमा संलग्न चिकित्सकसँग परामर्श गरी उपचारमा गम्भीर भइदिन हुन आग्रह समेत गर्नुभयो। यसै गरी पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सिजवालले समेत हिजै अस्पताल पुगेर पत्रकार वैश्यको स्वास्थ्य अवस्था बुझ्नु भएको छ। महासङ्घ अग्रज पत्रकार वैश्यको उपचारमा गम्भीर रहेको समेत बताउनु भएको खबर नागरिकमा छापिएको छ।
9 स्थानीय तह रहेको बाजुरा जिल्लामा 129 कर्मचारी अपुग छ। स्थानीय तहमा आवश्यक 274 कर्मचारी मध्ये 145 मात्रै कार्यरत रहेका छन्। नागरिक पश्चिमेलीमा कृष्ण ओलीले खबर लेख्नु भएको छ।
बाँके कारागारमा रहेका पाकिस्तानी नागरिक नासिर अली खान संलग्न मानिएको पछिल्लो चरेस काण्डका विषय कारागार व्यवस्थापन विभागले चासो व्यक्त गरेको छ। बाँकेको बेतहानीबाट बरामद भएको 21 किलो चरेसमा नासिरको संलग्नताको आशंका गर्दै अनुसन्धान अधिकारीहरूले सो विषयमा जाँच अघि बढाएपछि सो विषय कारागार व्यवस्थापन विभागले पनि चासो देखाएको बुझिएको छ। पश्चिम डायरीमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको 100 दिनको उपलब्धि
प्रदेश र सङ्घको निर्वाचनको मिति तोक्ने काम चाहिँ यो सरकारले जुन गरेको छ सकारात्मक काम मान्नुपर्छ। अन्यथा अरू जनजीविकाका सन्दर्भमा, विकास निर्माणका सन्दर्भमा जनताले भोग्ने गरी, देख्ने गरी, छुने गरी कुनै काम भएका छैन।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको 100 दिन पुरा भएको छ। सरकारको 100 दिनको उपलब्धिलाई निकै महत्त्वका साथ हेर्ने गरिन्छ। सरकारको 100 दिनको उपलब्धिलाई नागरिकहरूले कसरी लिएका छन् त सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई सहितको नागरिक आवाज।
मेरो नाम पुनम बर्नवाल हो। नै केही विकास भएको छैन, अलिअलि त थोरै त विकास भएको छ, तर अब मैले त त्यति खास लागिरहेको छैन कि नेपालगञ्जमा केही खास विकास भएको छ।
टेकेन्द्र मल्ल, यो देउवा सरकारको 100 दिन मन्त्रीमण्डल गठन गरेर मन्त्रीमण्डललाई भारी बनाउने काम मात्रै देखियो, तर नेपाली जनताले अपेक्षा गरेको जुन कुरा थियो त्यो अपेक्षा गरेको कुराहरू चाहिँ प्राप्त गर्न सकिएन। जुन देशलाई अग्रगमनमा लिनुपर्ने कुरा, देशलाई अलिकति समृद्धिको बाटोतिर लिनुपर्ने कुरा, त्यसमा नरहेर उहाँको चिन्ता, उहाँले मन्त्रीमण्डललाई ठुलो बनाएर यो मन्त्रीमण्डलमा चाहिँ देशको राजस्व देशको ढुक्री सक्ने काम मात्रै भयो जस्तो मलाई लाग्छ। पक्कै पनि यो सरकारले चाहिँ जनताको जनअपेक्षालाई नबुझेर चाहिँ काम गरिरह्यो, त्यस कारणले गर्दा मलाई यति यो सरकारमा चाहिँ उपलब्धिमूलक कामहरू केही पनि हुन सकेन, अलिक उपलब्धिमूलक सरकार भएन भन्ने जस्तो लाग्छ मलाई।
प्रदीप सापकोटा, 100 दिन त अब राम्रै मान्नु पर्यो होइन, उहाँहरूले चाहिँ यसमा चाहिँ चुनावका कुराहरू होइन, दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुभयो, त्यो पनि राम्रै उपलब्धि हो। अरू देशले भार थेग्न नसक्ने गरी चाहिँ जम्मू मन्त्रीमण्डल बनाएको र अब इन्डिया भ्रमणको बारेमा चाहिँ संविधान प्रति उहाँले चाहिँ जुन बोल्नु नपर्ने कुराहरू चाहिँ अब आफ्नो देशको विषयको बारेमा उहाँ चाहिँ उठान गर्न नपर्ने कुराहरू चाहिँ उठान गर्नुभयो, त्यो अलिकति हामीलाई ठिक लाग्यो होइन तिनै कुराहरू।
रत्न खत्री, होइन, देउवा सरकारको 100 दिनको सन्दर्भमा यसलाई राम्ररी विश्लेषण गर्ने हो भने 2 दिनमा एकजना मन्त्री बन्ने स्थिति बाहेक अरू खास गरी जनताले बुझ्ने गरी, जनताले छुने गरी, जनताले थाहा पाउने गरी कुनै त्यस्तो उल्लेखनीय काम भएको देखिँदैन। र सँगसँगै एउटा काम चाहिँ सकारात्मक कामका रूपमा के लिनुपर्दछ भन्दाखेरि प्रदेश र सङ्घको निर्वाचनको मिति तोक्ने काम चाहिँ सरकारले जुन गरेको छ सकारात्मक काम मान्नुपर्दछ, किनभने संविधान कार्यान्वयनको सन्दर्भमा एउटा महत्त्वपूर्ण कुरा थियो, त्यो चाहिँ घोषणा गर्यो सरकारले, यसलाई म सकारात्मक रूपमा लिन्छु। अन्यथा अरू जनजीविका सन्दर्भमा, विकास निर्माणका सन्दर्भमा जनताले भोग्ने गरी, देख्ने गरी, छुने गरी कुनै काम भएका छैन, केवल 54 जना मन्त्रीहरू 100 दिनभित्र बनेको दृश्य मात्रै टेलिभिजनमा हेर्न पाइन्छ, मन्त्रीहरूका गाडी देख्न पाइन्छ, झन्डा देख्न पाइन्छ, त्यो बाहेक अरू मैले कुनै सकारात्मक काम गरेको चाहिँ देखिरहेको छैन।
कर्मचारी सञ्चय कोषको 56 वार्षिक उत्सव तथा शाखा कार्यालय कोहलपुरको तेस्रो स्थानमा दिवसको अवसरमा कोहलपुर शाखाले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। कर्मचारी सञ्चय कोष शाखा कार्यालय कोहलपुरले वार्षिक उत्सवको अवसरमा कर्मचारीहरूबीच चेस, क्यारमबोर्ड, ब्याडमिन्टन, दौड, घैटो फुटाउने र मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ।
जनमत अर्ध साप्ताहिकले आज रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। जनमतले विगत 11 वर्षदेखि त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। कुनै पनि बिरामीले रगत अभावमा कालमा जीवन गुमाउनु नपरोस् भन्ने उद्देश्यले आज 3300 पटक रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको पत्रिकाका सम्पादक पूर्णलाल चुकीले बताउनुभयो। नेपालगञ्जका गोपीनाथ वैश्यको परिवारले 367 पिण्ड रगत रक्तदान गरिसकेको छ। रक्तदान गर्न हिचकिचाउनेहरूका लागि उदाहरण बन्नुभएको छ वैश्य परिवार। गोपीनाथ वैश्य आफै पनि उत्कृष्ट रक्तदाता हुनुहुन्छ। उहाँले 151 पटक रक्तदान गरिसकेको क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
सल्यानको दिनदीप जनता आधारभूत विद्यालय आर्गन गेटा ढाडाम डामका प्रधानाध्यापक खुमराज केसीले तलब नपाएको 6 महिना भयो। विद्यालयकी शिक्षक लालबहादुर केसी र शिक्षिका कमला साईले पनि 6 महिनादेखि बिना तलब पढाउँदै आउनु भएको छ।
प्युठानमा कक्षा 8 फेल भएपछि घरपरिवारले सीमा केएमको विवाह गरिदिने निधो गरे। त्यसबेला उहाँ 14 वर्षको हुनुहुन्थ्यो। 2072 फागुन 28 गते उहाँको विवाहको तामझाम हुन लाग्दा उसै दिन रोकियो। झन्डै बालविवाहको शिकार हुन पुग्नुभयो कि सीमाको अन्तत विवाह नै भयो। प्युठान नगरपालिका एक निवासी केएमसँगै पढ्ने साथीहरूको विवाह रोकिएको थियो। बालविवाह विरुद्ध किशोरीहरू आजको कान्तिपुरमा खबर छ। यता जाजरकोटको त्रिवेणी नालगाड नगरपालिका 4 बाउ खोलाकी 21 वर्षीय रविन सिंह बोहराले जीवन रक्षाको याचना गरेको खबर पनि कान्तिपुरमा छापिएको छ। यता श्रमिक बालबालिकाले एकिन तथ्याङ्क बिना नै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा वर्षेनी करोडौँ बजेट खर्च भइरहेको छ। श्रमिक बालबालिकाको तथ्याङ्क बिना गरिने कार्यक्रमले सार्थकता पाउन सकेको छैन। बाल श्रमिकका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायसँग नै ठोस तथ्याङ्क पनि नभएको आजको सद्भावमा खबर छ।
कञ्चनपुरमा पछिल्लो समय हत्याका घटना बढ्दै गएका छन्। पछिल्ला 2 महिनाको अवधिमा जिल्लामा 6 हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएकामध्ये 2 बालबालिका रहेका छन्। बुधबार राति मात्र भीमदत्त नगरपालिका 7 हल्दुखातका 1 बालकको हत्या भएको छ। पश्चिम टुडीमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। लागु औषध नियन्त्रणको उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 हिरालाल परसाईको विचार।
लागु औषध नियन्त्रण गर्नको लागि तपाईँको त्यो अनुसारको कार्यक्रमहरू ल्याउनु पर्यो। त्यसले गर्दाखेरि समाजमा युवाहरू युवतीहरू दुरुपयोग भएर समाजलाई नै त्यसले नराम्रो असर पारेको छ र त्यो नियन्त्रण गर्नको लागि अब हामीले विभिन्न कार्यक्रम गर्नु पर्यो। त्यस सम्बन्धी उनीहरूलाई जानकारी गराउनु पर्यो होइन, त्यस सम्बन्धी तपाईँको ट्रेनिङ जस्तो दिनु पर्यो र यस्तो विभिन्न सबै चौथर्वी सबैतिरबाट चाहिँ तपाईँको यो यसको चाहिँ ऊ गरेर समाजमा चाहिँ युवा युवतीहरूलाई एउटा राम्रो मार्गदर्शन गर्नको लागि राम्रो बनाउनको लागि चाहिँ एउटा विभिन्न कार्यक्रमहरू ल्याउनु पर्यो। त्यसले गर्दाखेरि हामीलाई प्रत्येक समयमा अप्ठ्यारो हुन सक्दैन, समाज राम्रो बाटोतिर जान सक्छ भन्ने मलाई लाग्दछ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको जानकी गाउँपालिकामा आर्थिक अनियमितता, कागजपत्र अख्तियारको नियन्त्रणमा छानबिन सुरु।
बाँकेको हुलाकी सडकमा विवाद, उजुरी गर्ने तयारी, पानी निकास बनाउन दबाब। रोल्पा बस पार्कलाई हरियाली पार्क बनाउन टुडी खेल बनाइदे।
दाङको तुलसीपुर नगरपालिकाद्वारा सुत्केरीलाई 5,000 भत्ता दिने निर्णय, बाजुरामा जनप्रतिनिधिद्वारा ऋण प्रदान गरिने।
र कर्णाली प्राविधिक शिक्षालयमा अनुदान रकम नदिँदा छात्रवृत्तिका विद्यार्थी मर्खामा, दैलेखका राउटे दसैँ खर्च जुटाउँदै।
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज भाद्र 30 गते शुक्रबार, सेप्टेम्बर 15 तारिक, आशीवन कृष्ण दशमी तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।